सबै जनालाई यसो ख्रिस्टको नाउँमा जय मसीह तपाईँहरू सम्पूर्णलाई म आजको वचनमा स्वागत गर्न चाहन्छु। अनि आज चाहिँ हामी एउटा महत्त्वपूर्ण विषयहरू मध्येको एक है तिन कटनीको विषयमा चाहिँ आज हामी हेर्न जाँदैछौँ। अब साधारणतया अब यो कटनी भन्ने बित्तिकै तिनवटा कुरा फसल कटनी है तिनवटा कुरा चाहिँ हामीले बिर्सनु हुँदैन। सबैभन्दा पहिलो कुरा भनेको अलग गर्नु होइन, त्यसपछि अलग गरिएको अलग गरिसकेपछि सङ्कलन गर्ने कुरा र त्यसपछि चाहिँ त्यहाँ बाँकी बसेका नचाहिने कुराहरूलाई जलाउनु र जलाइसकेपछि चाहिँ के हुन्छ त भन्दा फेरि अर्को फसल लगाउनको निम्ति चाहिँ तयार गरिन्छ होइन। यसरी चाहिँ यो तिनवटा कुरा चाहिँ हामीले भुल्नु हुँदैन होइन। यो चाहिँ साधारण अब कटनीको कुरा गर्दै गर्दाखेरि चाहिँ यो कुरा आउँदछ। आउनुहोस् अब हामी येशु ख्रिस्टले है कटनीको विषयमा फसलको विषयमा बोल्नु भएको वचनलाई अध्ययन गर्दै हामी आजको वचनलाई अगाडि बढाउनेछ। सबैभन्दा पहिला हाम्रो वर्णवास ब्रदरले पढिदिनु होला, त्यसपछि पालै पालो हाम्रो विनोद ब्रदर वर्णवास ब्रदरले है पढिदिनु होला।
तब उहाँले आफ्ना छोराहरूलाई भन्नुभयो, साँच्चै फसल प्रशस्त छ तर खेतलाहरू थोरै छन्। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँले आफ्नो फसल खेतालाहरू पठाइदिनु भन्यो भने प्रार्थना गरून् प्रार्थना गर।
हुन्छ, धन्यवाद। अब हेर्नुहोस् है त यो मत्ती 9:37 चाहिँ नि यीशु ख्रिस्टले चाहिँ आफ्नो चेलाहरूलाई चाहिँ भन्नुभएको छ कि भन्नुभयो त भन्दा साँच्चै फसल प्रशस्तै छ तर खेतालाहरू चाहिँ थोरै छन् भनेर चाहिँ है 37 पदमा उहाँले यो कुरा बोल्नु भएको छ। अब यहाँनिर यही साधारणतय चाहिँ नि होइन, अब यहाँ यसो हामीले यो हेऱ्यौँ भने चाहिँ इमेजिन के आउन सक्छ भने यति मात्र वचन पढ्दै गर्दा त ओहो यीशु ख्रिस्टको चाहिँ धेरै है यीशु ख्रिस्टको चाहिँ ठुलो धेरै जग्गा जमिन थियो किन होइन, र उहाँले चाहिँ अब त्यही भएको कारणले गर्दा उहाँले धेरै फसल गहुँहरू लगाउनु भएको थियो, यसै कारणले गर्दा यीशु ख्रिस्टले चाहिँ यो आफ्नो चेलाहरूलाई चाहिँ यो फसल चाहिँ धेरै छ अब त्यही भएर के गर कटनी गर है भनेर भन्नुभएको हो कि भन्ने जस्तो पनि हामीलाई लाग्न सक्दछ। तर हामीले यसको मत्ती 9 अध्यायलाई हामी हेर्दछौँ है भने मत्ती 9 को कुराहरूलाई हामी हेर्छौँ र 10 को कुराहरूलाई हामीले हेर्दछौँ भने चाहिँ यो फसल भनेको चाहिँ है साँच्चीकै त्यो गहुँलाई देखाएर होइन जौलाई देखाएर उहाँले भन्नुभएको होइन कि, तर यो फसलले चाहिँ यहाँ मानिसलाई चाहिँ दर्शाउँदछ है, अनि खेतालाहरू पनि मानिसहरू नै हुन्। भन्नुको मतलब चाहिँ के हो त भन्दा मानिसहरूलाई देखाएर चाहिँ उहाँले चाहिँ फसल चाहिँ प्रशस्तै छ भनेर चाहिँ वास्तवमा उहाँले भन्नुभएको हो। अब फसल भन्ने कुरा हामीले यति कुरालाई बुझिसकेपछि चाहिँ अब फसलको कटनी चाहिँ कहिले हुन्छ त र भन्ने कुरा चाहिँ अब हामी हेर्नेछौँ। सबैभन्दा पहिले मत्ती 13:39 पढिदिन हाम्रो विनोद ब्रदरलाई म अनुरोध गर्न चाहन्छु।
थर्ने शत्रु चाहिँ शैतान हुन् त हो, अनि कार्यहरू चाहिँ दूत हुन्।
हुन्छ, धन्यवाद। हजुरको अलिकति आवाज हामीले राम्ररी सुन्न सकेनौँ। यहाँ यस्तो लेखेको छ हेर्नुहोस् है त, तिनीहरूलाई छाड्ने शत्रु चाहिँ शैतान हो, बाली कटनी चाहिँ हेर्नुहोस् है यहाँ के के विषयमा हेर्दैछौँ हामी, कटनी हेर्नुहोस् है, बाली कटनी चाहिँ संसारको अन्त हो अनि काट्नेहरू चाहिँ स्वर्गदूत हुन् भनेर लेखिएको छ। अब यो संसार भन्ने शब्दलाई चाहिँ हामीले अङ्ग्रेजी बाइबलमा हेर्नुहोस् त एनआइबी बाइबलमा हामीले हेर्दछौँ भने चाहिँ एन्ड अफ द एज भनेको छ, एज भनेको छ कि है, एज भनेको चाहिँ के हो त भन्दा युग, भनेपछि बाली कटनी चाहिँ कहिले हुँदछ त भन्दा युगको अन्तमा हुँदछ भनेर चाहिँ नि यहाँ येशु ख्रिस्ट स्वयंले चाहिँ मत्ती 13 अध्यायमा उहाँले बोल्नु भएको छ। बुझ्दै हुनुहुन्छ, भनेपछि बाली कटनी चाहिँ कहिले हुँदछ त भन्दा हेर्नुहोस् है संसारको अन्त भन्नुको मतलब युगको अन्तमा। अब हेर्नुहोस् है हामीले अध्ययन गरिसकेका छौँ थ्री थ्री वर्ल्ड है तिनवटा संसार भन्ने हामीले विषयमा के अध्ययन गरिसकेका छौँ त भन्दा युगको विषयहरूमा हामीले अध्ययन गरिसकेका छौँ, यहुदी युग होइन, सुसमाचारीय युग, सहस्राब्दी युग, हेर्नुहोस् त भनेपछि यो युग भनेपछि हरेक युगको अन्तमा चाहिँ के हुँदो रहेछ त भन्दाखेरि कटनी हुँदो रहेछ, किनभने वचनले यही कुरा बताएको छ। त्यसो भए यहुदी युगको अन्तमा पनि कटनी हुन्छ, सुसमाचारीय युगको अन्तमा पनि कटनी हुँदछ र सहस्राब्दी युगको अन्तमा पनि के हुँदछ त भन्दाखेरि कटनी हुँदछ। बुझ्दै हुनुहुन्छ, अब त्यसो हो भने त्यसै कारणले गर्दा चाहिँ तिन कटनीहरू भएको, बुझ्दै हुनुहुन्छ, हो आजको विषय चाहिँ यही हो र यही विषयलाई चाहिँ अब हामी अझ गहिरेर हेर्न जाँदैछौँ। सबैभन्दा पहिले हामी यहुदी युगको है यहुदीहरूको युग यानि कि यहुदी युगमा हुने कटनीको विषयमा चाहिँ हामी हेर्नेछौँ सबैभन्दा पहिले। अब यसको विषयमा चाहिँ मत्तीको पुस्तकमा लेखिएको हामी पाउँदछौँ। कृपया मत्ती 3:12 पढिदिनु होइन, म अनुरोध गर्न चाहन्छु। हाम्रो विनोद ब्रदरले पढिदिनुहोस्।
हुन्छ सर। उहाँको नाङ्ला उहाँकै हातमा छ अनि उहाँले आफ्ना खला बिल्कुलै सफा पार्नुहुनेछ र आफ्नो गहुँ ढुकुटीमा जम्मा पार्नुहुनेछ, तर भुस चाहिँ उहाँले ननिभ्ने आगोले जलाइदिनुहुनेछ।
हुन्छ, धेरै धेरै धन्यवाद। यो चाहिँ बप्तिस्मा दिने योहन्नाले बोलेका वचन होइन। अब यहाँ चाहिँ के छ त भन्दा उहाँको नाङ्लो, अब यो चाहिँ यीशु ख्रिस्टको विषयमा चाहिँ बप्तिस्मा दिने योहन्नाले चाहिँ भनिराख्नु भएको छ है, नाङ्लो उहाँकै हातमा छ हो, र उहाँले चाहिँ के गर्नुहुन्छ त खलालाई चाहिँ बिल्कुलै सफा पार्नुहुन्छ। अनि अब यहाँ हेर्नुहोस् है, आफ्नो गहुँ के हो, गहुँ ढुकुटीमा जम्मा पार्नुहुनेछ अनि भुस चाहिँ उहाँले ननिभ्ने आगोले जलाउनु हुनेछ। अब हेर्नुहोस् है, यहाँनिर चाहिँ गहुँ र भुसको कुरा चाहिँ यहाँ गरिएको हामी पाउँदछौँ। अब यस यो बुझ्नको निम्ति थोरै अब हामी यसको पृष्ठभूमिलाई हामी हेर्नेछौँ है त। कसले बत्तिसमा दिने योहन्नाले चाहिँ कोसँग बोल्दै थिए त होइन भन्ने विषयलाई अब हामी अलिकति हेर्नेछौँ है त, यसको पृष्ठभूमिलाई। अब त्यो हेर्नको निम्ति चाहिँ यो चाहिँ हामी मत्ती 3 अध्यायमा यो कुरालाई हामी पाउँदछौँ है। मत्ती 3:7-9 हामी हेर्दछौँ भने चाहिँ त्यहाँनिर तर जब उनले फरिसी र सदुकीहरू, हेर्नुहोस् है यो चाहिँ कसलाई भन्दै रहेछन् त भन्दाखेरि यहुदीहरूलाई है, जन्मजातकै यहुदीहरूसँग चाहिँ कसले कुरा गर्दैछन् त भन्दाखेरि बप्तिस्मा दिने योहन्ना, भनेपछि यो फरिसी र सदुकीहरूलाई चाहिँ उनीहरूले चाहिँ होइन बप्तिस्मा दिन आइरहेको देख्दै गर्दाखेरि चाहिँ है त्यहाँनिर चाहिँ कति कुराहरू है, साँपका सन्तानहरू होइन आउन लागेको क्रोधबाट तिमीहरूलाई चाहिँ कसले चेतावनी दियो होइन, पश्चाताप लायकको फल फलाओ भन्दै चाहिँ नि सबै कुरा चाहिँ नि कसले भन्दै थिए त भन्दाखेरि बत्तिस्मा दिने योहन्नाले चाहिँ उनीहरूलाई भन्दै थिए। भनेपछि अब यो कन्टेक्स्ट हामी हेर्दछौँ भने यहाँ चाहिँ कसलाई भनिएको कुरा छ, जुविस है, ज्युजहरू यहुदीहरू जन्मजातकै यहुदीहरूलाई चाहिँ भनिराखेको हामी पाउँदछौँ। अनि यति मात्र होइन, र 10 पदमा आउँदै गर्दाखेरि चाहिँ यहाँ रुखको विषयमा पनि थोरै अलिकति बताइएको हामी पाउँदछौँ। हाम्रो विनोद ब्रदरलाई नै पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु।
अनि अहिले पनि रुखहरूको जरामा बन्चरो राखिएको छ, यसकारण असल फल नफलाउने हरेक रुख काटेर ढालिन्छ र आगोभित्र फालिन्छ।
हेर्नुहोस् त, यहाँनिर रुखहरूको है रुखमा चाहिँ के परिसकेको छ, बन्चरो परिसकेको छ रुखको पनि कहाँनिर, जरामा। हेर्नुहोस् है, फल नफलाउने हरेक रुख चाहिँ काटेर ढालिन्छ र कहाँ फालिन्छ भनेर भनेको छ, आगोभित्र फालिन्छ। अब दुईवटा कुरा गरिएको छ, हेर्नुहोस् है, कन्टेक्स्ट यहुदीहरूकै हो, यहुदीहरूलाई नै भनिराखेका छन् हो, र यहुदी के भन्छ त रुखलाई चाहिँ रुख अनि आगो भन्ने शब्द चाहिँ यहाँ हामी चलाएको हामी पाउँदछौँ। अब हेर्नुहोस् है त, अब यो रुखले कसलाई जनाउँदछ त भन्दाखेरि यो रुखले चाहिँ है यहुदी जातिहरूलाई नै, जन्मजातको यहुदीहरूलाई नै जनाउँदछ है, किनभने हामी भजन सङ्ग्रह 1:1 हामी हेर्दछौँ भने चाहिँ यहाँ के हो, धन्य हो त्यो मानिस होइन जो पापीहरूको सल्लाहमा हिँड्दैन होइन, पापीहरूको बाटोमा उभिँदैन, गिल्ला गर्नेहरूको उसमा बस्दैन, उनीहरू चाहिँ को हो त कस्तो हो त भनेछ, पानीका नदीहरूको किनारमा रोपिएको रुख झै, हेर्नुहोस् है, रोपिएको रुख चाहिँ हो रुख। यो रुखले चाहिँ कसलाई जनाउँदछ त भन्दाखेरि यहाँनिर यहुदीलाई नै, जातिलाई नै, मानिसलाई नै जनाउँदछ है, मानिसलाई नै जनाउँदछ। यो कन्टेक्स्ट कसको छ, यहुदीहरूको, त्यसै कारणले गर्दा यो रुखले चाहिँ यहाँनिर जन्मजातकै यहुदीहरूलाई नै जनाउँदछ। अब त्यसो हो भने फल नफलाउनेलाई चाहिँ के भने भनेको छ त भन्दा, फल नफलाउने रुख चाहिँ काटी ढालिनेछ अनि कहाँ हालिनेछ, आगोमा। अब यो आगोले चाहिँ के कुरालाई जनाउँदछ त भन्दा, यसले चाहिँ परमेश्वरको क्रोधलाई जनाउँदछ, परमेश्वरको न्यायलाई जनाउँदछ है। अब यो चाहिँ हामीले बारम्बार हामीले यो अध्ययन गरिराखेका छौँ है, आगोले कसलाई जनाउँदछ भने धेरै अध्ययनहरूमा चाहिँ हामीले चाल पाइसकेका छौँ है। अनि यही मत्ती 3:7 हामीले हेर्दछौँ भने पनि बप्तिस्मा दिने योहन्ना स्वयंले आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो भनेर यहाँनिर भनिएको हामी पाउँदछौँ। यसले परमेश्वरको क्रोध अथवा के त भन्दाखेरि न्यायलाई दर्शाउँदछ। सपन्या 3:8 हामीले घरिघरि हामीले अध्ययन गरिसकेका छौँ, होइन सर? यहाँ मेरो सारा बल्दो रिस भनेर यहाँ लेखिएको छ, जलनको आगो भनेर लेखिएको छ, यो कुरालाई हामीलाई थाहा नै छ। अब हेर्नु सर, त अब यति हेरिसकेपछि मत्ती 3:11 चाहिँ अब के लेखिएको छ त, पढिदिनुहोस् त विनोद बोध।
साँच्चै पश्चातापका निम्ति म तिमीहरूलाई पानीमा बत्तिसमा दिन्छु, तर जो म पछि आउनुहुन्छ उहाँ म भन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने लायकको म छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बत्तिसमा दिनुहुनेछ।
अब हेर्नुहोस् है त, यहाँ बत्तिसमा दिने योहन्नाले चाहिँ के भन्दैछन् त भन्दाखेरि, म त तिमीहरूलाई पानीमा बत्तिसमा दिँदैछु दिन्छु हो, तर जो म पछि आउनुहुन्छ हो उहाँ भनेको यीशु ख्रिस्ट, उहाँले चाहिँ के गर्नुहुन्छ त हेर्नुहोस् त, उहाँले चाहिँ तिमीहरूलाई पवित्र आत्मा र आगोले बत्तिसमा दिनुहुनेछ। यहाँ मैले हाइलाइट पनि गरेको छु, पवित्र आत्मा र आगोले। अब यो भन्दै गर्दाखेरि चाहिँ ए पवित्र आत्मा र आगो भनेको चाहिँ के हो त, एउटै हो भनेर पनि के गर्ने गरिन्छ त भन्दाखेरि विश्वास गर्ने गरिन्छ। अब यो बुझ्नको निम्ति हामी एउटा उदाहरण अथवा यो बुझ्ने कोसिस हामी गरौँ। अब हेर्नुहोस् है त, पानीको बप्तिस्मा जब हुँदछ, पानीको बप्तिस्मामा हुँदै गर्दाखेरि पानीमा डुब्दै गर्दा हामी पानीमा भिज्छौँ, है? पानीले हामी भिजेका हुन्छौँ है। अब पवित्र आत्माको बप्तिस्मा हुँदै गर्दाखेरि के हुन्छ त भन्दाखेरि, पवित्र आत्माको बप्तिस्मा है, आत्माको बप्तिस्मा पवित्र आत्माले हामी के हुन्छौँ, भरिएका हुन्छौँ, होइन? अब आगोको बप्तिस्मा भयो भने, आगोले पुरै जलायो भने के हुन्छ, हामी हामी रहन सक्छौँ, हामी बाँच्छौँ, आगोले पुरै के गरिदिन्छ, सकाइदिन्छ नि, होइन र? आगोले त के गरिदिन्छ, पुरै सकाइदिन्छ क्या हो। अब यो भन्नुको मतलब चाहिँ के हो त भन्दाखेरि, यो आगोको बप्तिस्मा भनेको चाहिँ पवित्र आत्मा र आगोको बप्तिस्मा भनेको चाहिँ एउटै हो भनेर जुन बुझिन्छ त्यो होइन। पवित्र आत्माको बप्तिस्मा भने पवित्र आत्माकै बप्तिस्मा हो, तर यो आगो भन्ने शब्द यहाँ जुन चलाएको छ नि, यसले चाहिँ बाइबलभरि हामीले हेर्दछौँ भने यसले न्यायलाई दर्शाउँदछ। बुझ्दै हुनुहुन्छ हो? अब उहाँले के भन्दै हुनुहुन्छ त भन्दाखेरि, हेर्नुहोस् है, जुन अघि हामीले हेर्दैछौँ नि, हेर्दैछौँ है सबै कुराहरूलाई, उहाँले चाहिँ के गर्नुहुन्छ त भन्दाखेरि, न्याय नै गर्नुहुन्छ र पवित्र आत्माले पनि भर्नुहुन्छ है भनेर चाहिँ नि योहन्नाले, बप्तिस्मा दिने योहन्नाले चाहिँ यीशुको विषयमा चाहिँ यहाँ गवाही दिइराखेका छन्। अब अघि बढ्दै गर्दा फेरि हामी कहाँ आइपुग्यौँ त भन्दाखेरि, ठ्याक्कै फेरि हामी 12 अब हामी आउँदछौँ। अब यस पश्चात मात्रै बप्तिस्मा दिने योहन्नाले के भनेका छन् त भन्दा, नाङ्लो उहाँकै हातमा छ हो, नाङ्लो चाहिँ उहाँकै हातमा छ। अब उहाँले के गर्नुहुन्छ त भन्दाखेरि, हेर्नुहोस् है, आफ्नो गहुँ ढुकुटीमा जम्मा पार्नुहुन्छ, गहुँलाई ढुकुटीमा जम्मा पार्नुहुन्छ, भुसलाई चाहिँ आगोले जलाउनुहुन्छ भनेर यहाँ भनिएको हामी पाउँदछौँ। अब हेर्नुहोस् है त, अब यो यो आगो चाहिँ के हो त भन्दा, यो आगो पनि के होइन त भन्दा, आगो शाब्दिक होइन, र यहाँ चलाएको गहुँ भुस यो सबै कुराहरू पनि के हो त होइन त भन्दाखेरि, यो पनि शाब्दिक होइन, यसले केही न केही कुरालाई चाहिँ जनाउँदछ। कसरी त भन्दा, नाङ्लो उहाँकै हातमा छ भनेर भनेको छ कि यीशु ख्रिस्ट नाङ्लो बोकेर आउनुभयो त साँच्ची के? यो त आउनु भएन, हामीलाई थाहा छ होइन। अब नाङ्लो उहाँको हातमा छ, उहाँले नै निफन्नुहुन्छ, गहुँलाई उहाँले ढुकुटीमा राख्नुहुन्छ, भुसलाई उहाँले आगोले जलाउनुहुन्छ भनेर भन्दै गर्दा चाहिँ सबै कुराहरू चाहिँ शाब्दिक शाब्दिक नभइकन यो चाहिँ साङ्केतिक कुरा हो। अब त्यसो हो भने, अब यो गहुँले केलाई कुरा के कुरालाई जनाउँदछ, भुसले के कुरालाई जनाउँदछ भन्ने कुरालाई हामी हेर्नेछौँ। आगोले त उहाँको न्यायलाई जनाउँदछ भन्ने कुरा हामीले हेरिसकेका छौँ। अब यो नाङ्लो उहाँको हातमा छ भनेको छ, अब यो नाङ्लो के हो भन्ने कुरालाई पनि अब हामी हेर्नेछौँ। अब यति बुझिसकेपछि यहाँ दुईवटा कुरा गरिएको हामी पाउँदछौँ मेन, है, एउटा गहुँ, अर्को चाहिँ भुस। अब यो गहुँले चाहिँ को के कुरालाई जनाउँदछ त भन्दाखेरि, यहुदीहरूमा पनि है दुईवटा डिभिजनहरू थिए क्या, दुईवटा समूहहरू, एउटा चाहिँ गहुँ जस्तो, अर्को चाहिँ भुस जस्तो क्या। अब गहुँ जस्तो चाहिँ को त भन्दाखेरि, होइन, जुन चाहिँ जसले चाहिँ व्यवस्थाका कुराहरू पालना गर्दै आइराखेका व्यक्तिहरू थिए हो, परमेश्वरको वचनलाई मान्ने एकदमै भित्रीबाट नै उनीहरूले चाहिँ के गर्ने त भन्दाखेरि, त्यो भित्री बर्तावबाट नै उनीहरूले पालना गर्ने व्यक्तिहरू थिए कि, उनीहरू चाहिँ के हो त भन्दा, गहुँ। गहुँ चाहिँ कस्तो हुँदछ, बाहिरबाट पनि भित्रबाट पनि ठोस हुँदछ नि, होइन, पक्का भरिएको हो, उनीहरू चाहिँ त्यस्तो व्यक्तिहरू थिए भने यो भुस भनेको चाहिँ के हो त, बाहिरबाट हेर्दा भरिएको जस्तो देखिन्छ तर भित्र चाहिँ खाली है, हो यस्तो स्वभावका व्यक्तिहरू चाहिँ कहाँ थिए त भन्दाखेरि जन्मजातकै यहुदीहरूमा पनि दुई समूहहरू थिए कि। अब ती व्यक्तिहरू चाहिँ को हुन् त भन्दाखेरि हामी हेर्दछौँ शास्त्री फरिसीहरू चाहिँ कस्ता थिए त भन्दाखेरि भुस जस्तो स्वभावका थिए कि। अब पहिला हामी गहुँको विषयलाई अलिकति हामी हेर्नेछौँ बाइबलबाटै उदाहरणहरू होइन, र त्यसपछि अब गहुँ के अरे यो भुसको विषयमा पनि अब हामी हेर्नेछौँ। यहाँ हेर्नुहोस् है त रोमी 9 को 6 पद पढिदिनु होला, हाम्रो विनोद ब्रदरलाई म अनुरोध गर्न चाहन्छु 6 र 7 पद।
छ तर परमेश्वरको वचन व्यर्थ भयो भन्ने कुरा होइन, किनभने जो इजरायलकै वशमा वशका वंशका हुन् र तिनीहरू सबै इजरायली होइनन्, उनीहरू अब्राहमकै वंशका भए तापनि उनीहरू सबै सन्तान होइनन्, तर इसहाकै तिम्रो वंशको नाम लिइनेछ।
अब हेर्नुहोस् यहाँ के लेखेको छ त भन्दा जो इजरायलकै वंशका हुन् उनीहरू सबै इजरायली होइनन्। अब हेर्नुहोस् त इजरायलमै जन्मेकाहरू त इजरायली नै हुनुपर्ने हो, तर यहाँ यहाँ चाहिँ के लेखेको छ त भन्दा पावलले है के लेखेका छन् त भन्दा जो इजरायलकै वंशका भए पनि उनीहरू इजरायली होइनन् अरे है। जस्तै हामी नेपालमा जन्मिन्छौँ हामी नेपाली नेपाली नै हुन्छौँ नि त, तर यहाँनिर पावलले चाहिँ के भनेका छन् इजरायलकै वंशका भए पनि उनीहरू होइनन्। किन त भन्दाखेरि इजरायलले केही है इजरायली प्योर इजरायली हुनको निम्ति चाहिँ के हुन जरुरी छ त भन्दाखेरि अब्राहममा भएको जुन विश्वास छ नि त्यो विश्वास चाहिँ उनीहरूमा पनि हुन जरुरी थियो, त्यो भयो भने मात्रै उनीहरू चाहिँ साँच्चैकै इजरायलीहरू हुँदैथे है। अब साँचो इजरायली चाहिँ को हो त त्यसो भए भन्ने कुरा हाम्रो हेर्नुहोस् त यहाँ योहन्नाको पुस्तकमा 1:47 लेखेको छ। यहाँ के लेखेको छ येसुले नथनयललाई हो आफू आफू कहाँ आइरहेका देख्नुभयो र तिनको विषयमा भन्नुभयो हेर के भन्नुभयो त साँच्चै एकजना इजरायली जसमा छल छैन। हेर्नुहोस् त हो यो नथानियल होइन अरू अरू चेलाहरू अरू अरू व्यक्तिहरू थिए नि जो चाहिँ येशु ख्रिस्ट आउनुभन्दा चाहिँ कसको अगाडि चाहिँ कसको चेलाहरू थिए त भन्दाखेरि बप्तिस्मा दिने योहन्नाका चेलाहरू थिए। हेर्नुहोस् त उनीहरू चाहिँ कस्ता थिए त भन्दा एकजना इजरायली, कस्तो इजरायली पनि साँच्चै एकजना इजरायली के साँच्चै एकजना इजरायल सच्चा इजरायली हो। यिनीहरू चाहिँ को थिए त भन्दाखेरि गहुँहरू थिए के, गहुँको एउटा समूह चाहिँ यिनीहरू थिए है। अब हेर्नुहोस् है अनि अब मत्ती 23:14-15 हामी हेर्दछौँ भने लुका 11:52 हामी हेर्दछौँ होइन, भने चाहिँ अब यहाँनिर चाहिँ नि शास्त्री र फरिसीहरू जो चाहिँ भुस जस्तो थिए कि कस्ता थिए त भन्ने कुरा चाहिँ यहाँ प्रष्टै लेखिएको हामी पाउँदछौँ कि। उनीहरू चाहिँ के छ त भन्दाखेरि एकदमै है मानिसहरूलाई देखाउनको निम्ति के देखाउनको निम्ति चाहिँ उनीहरू लामो लामो प्रार्थना गर्दथे। यसको विषयमा येशु ख्रीष्टले पनि भन्नुभएको छ ती कुराहरू देख्दै गर्नुहुँदाखेरि चाहिँ तिमीहरू कसरी प्रार्थना गर्नुपर्छ भन्ने कुरा उहाँले भन्नुभएको छ। हेर्नुहोस् त यहाँ यी बहानाको निम्ति लामो लामो प्रार्थना गर्ने हो, एकदमै उनीहरू चाहिँ देखावटीहरू मात्रै थिए कि, बाहिरबाट हेर्दाखेरि चाहिँ भरिलो जस्तो देखिने तर भित्र चाहिँ के थिए यिनीहरू पुरै खोक्रो। अब लुकाको पुस्तकमा के लेखेको छ त पढिदिनुहोस् त विनोद ब्रदर।
हे व्यवस्थाका गुरुहरू हो, तिमीहरूलाई धिक्कार, किनभने तिमीहरूले ज्ञानको चाबी लगेका छौ, तिमीहरू आफै पनि भित्र पसेनौ र पस्नेहरूलाई पनि रोक्यौ।
हेर्नुहोस् त उनीहरू कस्तो स्वभावका मानिसहरू थिए त भन्दा ज्ञानको चाबी हो, उनीहरूले चाहिँ अरूलाई नबुझोस् है नबुझोस् भन्ने कुरा हो, अन्डरस्ट्यान्डिङको त्यो चाबी नै उनीहरूले चाहिँ दिइराखेका थिएनन् है। अनि आफू पनि भित्र नपस्ने राज्यमा हो, जुन सुनाएको कुराहरू नसुन्ने अरूलाई पनि उनीहरूले चाहिँ के गर्न नदिने त भन्दा ती कुराहरूबाट चाहिँ बिथोल्न खोज्ने यस्तो स्वभावका व्यक्तिहरू उनी समूहहरू पनि थिए कि। अब अझै हामीले मत्ती 23:23 अब हामीले हेर्दछौँ भने उनीहरू कस्तो यहाँ हेर्नुहोस् त यहाँ कप देख्नुहुन्छ, त्यसपछि यहाँ चियान देख्नुहुन्छ कप। अब यो कपको विषयमा चाहिँ के भनेको छ त भन्दा हेर्नुहोस् है बाहिर बाहिर चाहिँ एकदमै सफा गर्ने के, बाहिर चाहिँ पुरै सफा, भित्र चाहिँ हेर्नुहोस् त यहाँ के छ त यहाँ पनि त्यही लेखेको छ। हेर्नुहोस् त ए किनभने तिमीहरू कचौरा र थालको बाहिरी भाग सफा गर्दछौ, बाहिर चाहिँ पुरै सफा गर्ने तर भित्रपट्टि भने ती धोताई र असंयमले भरिएका हुन्छन्। हो भित्रपट्टि चाहिँ के हो त फोहोर कुराहरूले, के बाहिरबाट हेर्दाखेरि ठिकठाक देखिन्छ तर भित्र चाहिँ कस्तो फोहोर धोताईका कुराहरू यस्ता कुराहरूले भरिएका थिए। अनि चिहानको विषयमा पनि त्यही लेखिएको छ, हेर्नुहोस् त बाहिरबाट हेर्दाखेरि चुना लगाएको चिहान एकदमै सफा सुन्दर देखिन्छ बाहिरबाट, तर भित्र चाहिँ के हुन्छ त, भित्र के हुन्छ यहाँ चिहानभित्र, पुरै चिहानमा त मानिसहरूको होइन मानिसहरूको शव गाडिन्छ। त्यो शव कस्तो हुन्छ, कुहिसकेपछि एकदमै हड्डी नै अशुद्धताका कुराहरू देखिन्छ नि। हो उनीहरू चाहिँ यस्तै थिए क्या, बाहिरबाट हेर्दा सब ठिकठाक तर भित्र चाहिँ अशुद्धताका कुराहरूले भरिएका, हो यस्ता कुराहरू थिए क्या। हो उनीहरू चाहिँ कस्ता थिए त भन्दाखेरि बाहिरबाट मात्रै भुस जस्तो हेर्नुहोस् त राम्रो जस्तो तर भित्र चाहिँ खाली। हो यसै कारणले गर्दाखेरि है यहाँ चाहिँ के भनिएको छ त भन्दा गहुँ र भुस। हो यहाँनिर चाहिँ योहन्नाले चाहिँ बप्तिस्मा दिने योहन्नाले चाहिँ त्यही कुरालाई चाहिँ यहाँ जोड दिइराखेको हामी पाउँदछौँ। अब उहाँको हातमा के छ भनेको छ, यहाँ उहाँको हातमा के छ, नाङ्लो, निफन्ने नाङ्लो। अब यो नाङ्लोले के कुरालाई जनाउँदछ त, गहुँले त सच्चा इजरायलीलाई जनाउँदछ भन्ने कुरा हामीले हेऱ्यौँ, र भुसले त कसलाई जनाउँदछ त भन्दा जो चाहिँ बाहिरबाट देखावटीपन गर्ने भित्र चाहिँ खोकुरो शास्त्री फरिसीहरूलाई जनाउँदछ भन्ने कुरालाई हामीले हेऱ्यौँ। अब यहाँनिर उहाँको हातमा चाहिँ के छ, निफन्ने नाङ्लो छ। अब यो नाङ्लो चाहिँ ले चाहिँ के कुरालाई जनाउँदछ त भन्दा यो नाङ्लो चाहिँ के हो त भन्दाखेरि उहाँले बोल्नु भएको परमेश्वरको वचन हो। आमेन, बुझ्दै हुनुहुन्छ। हो अब यही नाङ्लोले चाहिँ के गर्नुभयो त भन्दाखेरि उहाँले यो नाङ्लो भनेको चाहिँ उहाँको वचन हो। यो वचन उहाँले जब बोल्नु भयो नि त्यस पश्चात नै के भयो त भन्दा गहुँ र भुस चाहिँ नि छुट्टिए क्या, गहुँ आफ्नो ठाउँमा गए भुस पनि छुट्टिए। अब यो कुराको विषयमा हामी हेर्दछौँ भने कहाँ पाउँदछौँ त, लुकाको पुस्तकमा हामी पाउँदछौँ, लुकाको 4:22। विनोद ब्रदरलाई नि पढिदिनु अनुरोध गर्न चाहन्छु।
अनि सबैले उहाँको बारेमा गवाही दिए र उहाँको मुखबाट निस्केका अनुग्रहपूर्ण वचनहरूमा सबै छक्क परे। अनि तिनीहरूले भने, के यिनी युसुफका छोरा होइनन् र?
हेर्नुहोस् त यहाँनिर यो चाहिँ सबैभन्दा पहिले है यीशु ख्रिस्टले चाहिँ नि उहाँको सेवकाईको दौरानमा सबैभन्दा पहिले बोल्नु भएको वचन हो क्या। यो चाहिँ उहाँ चाहिँ सिनेगभित्र होइन मन्दिरभित्र जानु भएर चाहिँ उहाँले बोल्नु भएको। अब यहाँ बोल्दै गर्नु हुँदाखेरि 22 पदमा हामीले हेर्दछौँ भने चाहिँ हेर्नुहोस् है यहाँ मानिसहरू चाहिँ सबै उहाँले बोल्नु भएको अनुग्रहपूर्ण वचनका कुराहरू सुनेर चाहिँ छक्क परेका छन्। कोहरू त भन्दा जो चाहिँ एकदमै है यो चाहिँ कति त गहुँ वर्गका थिए, हो गहुँको समूह थिए नि, उनीहरूले चाहिँ के गरे एकदमै आग्रहपूर्वक हो उनीहरूले चाहिँ यो कुरालाई सुने र छक्क परे। तर त्यहाँ अरू पनि थिए क्या जो चाहिँ भुस वर्गका क्या, भुसको समूह, उनीहरूले चाहिँ के गरे त भन्दा 28:30 हामीले हेर्छौँ भने है त्यो कुरा जब यीशु ख्रिस्टले बोल्नु भएको कुराहरू सुने त्यसपछि उनीहरू चाहिँ सबैजना रिसले चाहिँ चुर भए क्या। हो यीशु ख्रिस्टले के गर्नुभएको त भन्दाखेरि त्यो उहाँले चाहिँ निफन्नु भएको हो क्या, नाङ्लो चलाउनु भएको हो क्या यो चाहिँ होइन। त्यो गर्नु भइसकेपछि यहाँ के भयो, उनीहरूले एकदमै रिसाएर यीशु ख्रिस्टलाई चाहिँ सहरदेखि बाहिर घचेटेर हो उदुम्बन्टी पारेर चाहिँ डाँडाबाट चाहिँ नि फ्याँकिदिन चाहिँ खोजेका थिए क्या। हेर्नुहोस् त हो यहाँनिर चाहिँ नि जब यीशु ख्रिस्टले आफ्नो वचन चलाउनु भयो नि भुस वर्ग है भुसको समूह र गहुँको समूह चाहिँ के भयो त यसरी छुट्टिएको हामी देख्न पाउँदछौँ। त्यो निफन्ने नाङ्लोले चाहिँ यहाँ केलाई जनाउँदो रहेछ त भन्दाखेरि यसले चाहिँ परमेश्वरको वचनलाई, यीशु ख्रिस्टले बोल्नु भएको वचनलाई नै जनाउँदछ। अब हेर्नुहोस् है त अझै अझै धेरै यस्ता उदाहरणहरू छन् है जुन उदाहरणहरूमा चाहिँ के गरेका छन् त भन्दा शास्त्री फरिसीहरू चाहिँ पुरै एकदमै यीशु ख्रिस्टको विरोधमा उठेका, तर धेरै व्यक्तिहरूले चाहिँ के गरेका त भन्दाखेरि है यीशु ख्रिस्टले बोल्नु भएको वचनलाई चाहिँ अपनत्व लिएका स्वीकार गरेका हामी उदाहरणहरू पनि हामी देख्न सक्दछौँ। तपाईँले यो वचनलाई टिपआउट गर्नुहोला र आफ्नो स्वाध्ययनमा पनि अध्ययन गर्नुहोला। अब हेर्नुहोस् त अनि यहाँ के भयो त भन्दाखेरि नि जुन यो गहुँ वर्ग छ नि सच्चा इजरायलीहरू छ नि उहाँलाई चाहिँ के गर्नु भयो त भन्दा उनीहरूलाई चाहिँ है के भयो त भन्दा पेन्टिकोसको दिनमा चाहिँ के भयो त भन्दा पवित्र आत्माद्वारा चाहिँ यिनीहरूको बप्तिस्मा भयो। बुझ्दै हुनुहुन्छ, जब पेन्टिकोसको दिन आयो त्यहाँ चाहिँ है यीशु ख्रिस्ट स्वर्गमा उचालिनु भए र उहाँले प्रतिज्ञा गर्नुभयो, अनुरूप उहाँले चाहिँ पवित्र आत्माको बप्तिस्मा है दिनुभयो भने, तर जो चाहिँ को थिए त भन्दाखेरि भूसहरू थिए नि, उनीहरूलाई चाहिँ के भयो त भन्दा उनीहरूलाई चाहिँ न्याय, उनीहरू चाहिँ जजमेन्टमा, परमेश्वरको क्रोधमा उनीहरू परे है। अब यो चाहिँ कहिले थियो त भन्दा जब 70 AD, 70 AD है, 70 AD मा चाहिँ के भयो त भन्दाखेरि रोमी रोमन साम्राज्यको मानिसहरू आएर चाहिँ पुरै है यो उनीहरूको चाहिँ पुरै मन्दिर इजरायललाई नै पुरै चाहिँ के गरिदिए त तहस नहस बनाइदिए है। अनि त्यहाँनिर चाहिँ के भयो त भन्दाखेरि उनीहरूको है भूसले चाहिँ के पाए त भन्दाखेरि यहाँनिर परमेश्वरको क्रोधमा परेको कुरा हामी देख्न सक्दछौँ, जुन कुरा हामी 1 थेसलोनिकी 2:15 र 16 पदमा हामी पाउँदछौँ। 16 पद मात्रै पढिदिनु होइन, म विनोद प्रधानलाई अनुरोध गर्न चाहन्छु। 16 पद यहाँबाट
अनि सधैँ आफ्ना पापहरूको नाप भर्नलाई तिनीहरूले हामीलाई अन्य जातिहरूसित उनीहरूले मुक्त पाउन उद्देश्यले कुरा गर्न मनाही गर्दछन्, तर तिनीहरूमाथि भयानक क्रोध आएको छ।
उनीहरूमाथि चाहिँ के भयो त भन्दा भयानक क्रोध आयो। त्यस पश्चात चाहिँ इजरायल भन्ने देश नै चाहिँ के भयो त भन्दा हराएको घटना है हामीलाई थाहा नै छ। अब हेर्नुहोस् त यसरी चाहिँ के भयो त भन्दाखेरि यहुदी युगको अन्तमा है, जसरी हामीले मत्तीको पुस्तकमा पढ्यौँ नि, फसलको कटनी चाहिँ कहिले हुन्छ त भन्दाखेरि युगको अन्तमा, भनेपछि यो यहुदी युगको अन्तमा चाहिँ के भयो त भन्दा यसरी चाहिँ कटनी भएको कुरालाई हामी देख्न सक्दछौँ। यो चाहिँ पहिलो कटनी भयो। अब दोस्रो कटनी है, दोस्रो कटनी चाहिँ कहिले कहिले हुँदछ त भन्दाखेरि यो चाहिँ सुसमाचारीय युग, अहिले हामी सुसमाचारीय युगमा छौँ हो, अनि सुसमाचारीय युगको पनि हामी अन्त अन्तमा छौँ कि, यो चाहिँ कटनीको समय हो। अब यसको विषयमा चाहिँ हामी कहाँ पाउँदछौँ त भन्दाखेरि मत्तीको पुस्तकमा 13 अध्यायमा है, 13 अध्यायको 24 देखि 30 यो चाहिँ बिउ छर्ने दृष्टान्त भन्ने जुन यीशु ख्रीष्टले दृष्टान्त बोल्नु भएको छ, त्यहाँनिर चाहिँ नि यो कटनीको विषयमा चाहिँ लेखिएको हामी पाउँदछौँ। अब हामीलाई थाहा छ है, हामीले के कुरा थाहा छ भने उहाँले बोल्नु भएको दृष्टान्त है, म सरसर्ती तपाईँहरूलाई बताउन चाहन्छु। सबैभन्दा पहिले चाहिँ अब दृष्टान्त उहाँले के भन्नुभयो त भन्दाखेरि है, एकजना मानिस चाहिँ बिउ छर्न, असल बिउ छर्न चाहिँ क्या निस्केको कुरा थाहा छ हामीलाई हो, असल बिउ छर्ने मानिस जस्तो हो भनेर यहाँ भन्नुभएको छ। त्यसपछि के भयो त भन्दाखेरि सुतेको बेलामा चाहिँ को आयो, शत्रु आयो हो, शत्रु आयो के गर्यो, गहुँको बिचमा सामा छरिदियो हो, असल बिउ रोपेकै ठाउँमा के गरिदियो भन्दाखेरि असल बिउ चाहिँ के थियो यहाँ गहुँको बिचमा भनेको छ गहुँ, हेर्नुहोस् है यहाँ। अब अनि यहाँ सामा सामा र के रोपिदिएको छ त भन्दाखेरि ए माफ गर्नु होला, गहुँको बिचमा चाहिँ के छरिदिएको छ सामा। अब यो चाहिँ गहुँ गहुँ र सामाको दृष्टान्त हो है त। अनि त्यसपछि के भयो त भन्दाखेरि अब हेर्नुहोस् है, पात लाग्यो, फल फल फल्दै गर्दाखेरि त्यहाँ के पनि देखिन थाले, अब सामाहरू पनि देखिन थाले। अब हेर्नुहोस् है, उसको अब मालिक मालिककोमा गएर चाहिँ दासहरूले चाहिँ के भन्छन् त भन्दा होइन, यो त हामीले त के छरेको हो त भन्दाखेरि असल बिउ नै छरेका थियौँ, गहुँ नै छरेको हो, तर त्यहाँबाट सामाहरू चाहिँ कहाँबाट आयो त हो, कहाँबाट आयो। अनि त्यसपछि शत्रुले अब यो चाहिँ अनि यहाँ के भने त भन्दा यो चाहिँ शत्रुले गरेको हो, मालिकले चाहिँ के भने शत्रुले गरेको हो। अनि अब त्यसपछि हामी गएर बटलौँ त होइन, तपाईँ इच्छा गर्नुहुन्छ भने हामी सामालाई बटुलौँ भनेर भन्दै गर्दाखेरि चाहिँ मालिकले के भन्नुहुन्छ, अँ नबटुल, तिमीहरूले सामालाई बटुल्दै गर्दाखेरि सामाको साथसाथमा तिमीहरूले फेरि के गर्ला, गहुँलाई पनि बटुल्ला, उखेलिएर फालिदेऊला, यसै कारणले नगर, तर के गर, दुवैलाई बाली काट्ने समयसम्म, हेर्नुहोस् है यहाँ के समयसम्म, बाली काट्ने समयसँग चाहिँ सँगसँगै बढ्न देऊ। अनि त्यसपछि चाहिँ बाली काट्नेलाई चाहिँ म भन्छु के भन्छु त भन्दा, पहिला सामाहरूलाई बटुल, तिनीहरूलाई जलाउनको निम्ति बिटा बिटा बनाऊ, र गहुँलाई चाहिँ के गर, मेरो ढोकुटीमा जम्मा पार, भनेर चाहिँ यहाँ भनिएको छ। अनि यो चाहिँ के हो त भन्दाखेरि दृष्टान्त गहुँ र सामा। अब हेर्नुहोस् है, योभन्दा अगाडि जुन हामीले हेऱ्यौँ नि, अगाडि चाहिँ के थियो, गहुँ र भुसको कुरा गरिएको थियो हो, भने यहाँ चाहिँ के को कुरा गरिएको छ, गहुँ र सामाको कुरा गरिएको हामी पाउँदछौँ। हेर्नुहोस् है यहाँ गहुँ र सामा, हेर्नुहोस् है यो सामाको दृष्टान्त नै भनेर नि बाइबलमा हामी पाउँछौँ। अब यो यसको विषयमा अब हामी हेर्नेछौँ। अब हेर्नुहोस् है त, यहाँनिर हामीले जुन बिउ छर्ने व्यक्ति होइन, बिउ छर्ने मानिस को हुनुहुन्छ त, यसको उत्तर हामी यहाँ पाउँदछौँ मत्ती 13:37 43 पदमा। हामी हेर्दछौँ भने त्यहाँनिर अर्थ पनि यीशु ख्रीष्टले बिउ छर्नेको दृष्टान्तको अर्थ उहाँले बताउनु भएको छ। अब बिउ छर्ने व्यक्ति चाहिँ को हुनुहुन्छ त भन्दाखेरि यीशु ख्रीष्ट हुनुहुन्छ होइन। अब बिउ बिउ के हो त, परमेश्वरको वचन हो। अनि कहाँ छर्यो त, बारीमा। अब यो बारीले चाहिँ के कुरालाई जनाउँदछ त भन्दा संसारलाई जनाउँदछ। हेर्नुहोस् है यहाँनिर हेर्नुहोस् है अलिकति यहाँ पनि हामी हेरौँ, असल बिउ छर्ने चाहिँ मानिसका पुत्र हुन् हो। बिउ छर्ने को हुनुहुन्छ, यीशु ख्रीष्ट हुनुहुन्छ। बारी चाहिँ के हो त, बारी संसार हो। बारी चाहिँ संसारमा रोप्नु भयो। असल बिउ चाहिँ राज्यको सन्तान हो, असल बिउ। अनि सा ए तर सामा चाहिँ दुष्टका सन्तान। हेर्नुहोस् है दुष्टका सन्तान। अनि शत्रु चाहिँ को रहेछ त भन्दा शत्रु चाहिँ शैतान हो, शत्रु चाहिँ शैतान हो। अब बालीको कटनी चाहिँ संसारको अन्त हो, भन्नु युगको अन्त हो, हरेक युगको अन्त अन्तमा हुन्छ हो। ल हेर्नुहोस् है त यति कुरा अब हामीले बुझिसकेपछि यहाँ बुझिसकेपछि अब आएर चाहिँ राति आएर चाहिँ के गरे त भन्दाखेरि नि शैतानले चाहिँ के गरे त भन्दा सामा रोपिदिए हो। कहाँ रोपिदिए त, कहाँ रोपिदिए भन्दाखेरि जहाँ चाहिँ गहुँ रोपिएको थियो नि हो त्यहीँ नै चाहिँ के गरेको हो त भन्दा सामा रोपिएको हो कि। अरू ठाउँमा गएर चाहिँ सामा रोपिएको होइन, बुझ्दै हुनुहुन्छ। जहाँ चाहिँ परमेश्वरको सन्तानहरू थिए, यीशु ख्रीष्टले चाहिँ के गर्नुभयो त भन्दा असल बिउ रोप्नु भयो हो। उहाँको असल वचन शिक्षा, असल शिक्षालाई उहाँले जहाँ रोप्नु भयो नि त्यहीँनिर आएर चाहिँ नि शैतानले चाहिँ के गरे त भन्दाखेरि सामा छर्यो है। यो चाहिँ अरू ठाउँमा गएर छरेको होइन, बुझ्दै हुनुहुन्छ। हेर्नुहोस् है यहाँ जहाँ चाहिँ के थियो, गहुँ छरेको थियो त्यहीँ त्यही ठाउँमा गएर, हेर्नुहोस् है त्यही त्यही ठाउँमा गएर चाहिँ शैतानले चाहिँ के गरेको त भन्दाखेरि यसरी सामा रोपेको। अब यो सामा भनेको चाहिँ के हो त भन्दाखेरि सामा भने गहुँ भनेको चाहिँ ट्रु डक्ट्रिनका कुराहरू, साँचो शिक्षाका कुराहरू हो। त्यसो भने सामा चाहिँ के हो त भन्दा झुटा शिक्षा, अबाइबलीय शिक्षा, गलत कुराहरू के। अब यो कहिले फैलियो त भन्ने कुरा चाहिँ अब हामी आउँदो दिनहरूमा हामी हेर्ने नै छौँ। कहाँदेखि सुरु भयो, कसरी सुरु भयो, कसरी चाहिँ यसै है यो अबाइबलीय शिक्षाहरू चाहिँ आए भन्ने कुरा चाहिँ अब हामी हेर्ने नै छौँ। तर छोटकरीमा भन्नुपर्दाखेरि चाहिँ जब कन्स्टेन्टिन भन्ने एउटा राजा आए हो, राजा चाहिँ के गरे त भन्दा राजाले उनीहरू उसले चाहिँ क्रिस्चियन भने, त्यस पश्चातको कुराहरूमा चाहिँ नि विभिन्न विभिन्न अबाइबलीय शिक्षाहरू चाहिँ भित्रिएको हामीले देख्न सक्दछौँ। जस्तै नरकको विषयमा, नरक भनेको चाहिँ बाइबलले के भन्दछ त भन्दा मृत्युको अवस्था है, जुन चिहान नै बाइबलले बताइएको नरक हो भनेर भन्दछ। आत्मा, आत्मा कहिले पनि मर्दैन भन्ने, हेर्नुहोस् त आत्मा कहिले मर्दैन, आत्मा चाहिँ घुमिहिँड्दछ। तर हामीले के कुरालाई हेर्यौँ त भन्दा प्राण मर्छ, आत्माको अर्थ पनि हामीले हेरिसकेका छौँ हो। त्यसपछि बिसप, बिसपले चाहिँ विवाह नै गर्नु हुँदैन भन्ने, तर बाइबलले प्रष्टै हामीलाई के बताउँदछ, बिसपको चाहिँ एउटै पत्नी होस् भनेर भनिएको हामी पाउँदछौँ। हेर्नुहोस् है यस्तै धेरै हजार वर्षको राज्य नै हुँदैन होइन। अनि यस्तै 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 अन्य 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 धेरै अबाइबलीय शिक्षाहरू चाहिँ नि के भएको छ त भन्दाखेरि जहाँ जहाँ के थियो त भन्दा असल शिक्षा रोपेको थियो त्यहीँ नै चाहिँ दुष्टले आएर चाहिँ के गर्यो त, शैतानले आएर चाहिँ के गर्यो त भन्दाखेरि गलत शिक्षा पनि रोपेको हामी पाउँदछौँ। बुझ्दै हुनुहुन्छ हो, यो चाहिँ गहुँको बारीमा नै सामा रोपिएको, अन्य ठाउँमा होइन। अब यस्तो कुराहरू भयो। अब हेर्नुहोस् है त यो गहुँ र सामा चाहिँ कस्तो हुँदछ त यिनीहरूको विशेषता भन्दाखेरि, गहुँ चाहिँ नि एकदमै है देख्दाखेरि यिनीहरू उस्तै उस्तै देखिन्छ क्या, हेर्दाखेरि उस्तै उस्तै देखिन्छ। तर जब हावाहरू चल्दछ, हावा चल्दछ, हावा फल्दछ हो, त्यसपछि चाहिँ यो चाहिँ के हुँदछ त भन्दा लरक्क लर्किँदछ क्या गहुँ चाहिँ, किनभने त्यसमा वेट हुन्छ नि त। वेट हुने भएको कारणले गर्दाखेरि गहुँ चाहिँ लरक्क लर्किन्छ भने सामा चाहिँ एकदमै ठाडो ठाडो होइन, एकदमै पोइजनस के। गहुँ गहुँ चाहिँ एकदमै असल हुँदछ, खानको लागि राम्रो होइन, खाँदाखेरि पनि स्वास्थ्यको लागि नै एकदमै राम्रो भने, उस्ता उस्तै देखे तापनि यो सामा चाहिँ कस्तो हुँदछ त भन्दा एकदमै पोइजनस। यसले चाहिँ के गर्दछ त भन्दाखेरि मानिसलाई चाहिँ है एकदमै मानिसको शरीरलाई, हेल्थलाई एकदमै नराम्रो गर्दछ। अब हेर्नुहोस् है त जब हावा चल्दछ यो चाहिँ लरक लुर्क लर् लड्किँदछ भने यो चाहिँ हावा चल्दै गर्दाखेरि पनि यो चाहिँ ठाडो ठाडो हुँदछ। अब यो भन्नुको मतलब के हो त भन्दाखेरि नि, जो चाहिँ गहुँ वर्गका हुन्छन् नि, गहुँ वर्गका व्यक्तिहरू चाहिँ कस्तो हुँदछन् त भन्दा, परमेश्वरको वचन सही सत्यताको वचनहरू जब उनीहरूले है बाइबलीय शिक्षा, साँचो बाइबलीय शिक्षा जब पाउँदछन्, उनीहरूले चाहिँ के गर्दछन् त भन्दाखेरि एकदमै एक्सेप्ट गर्दछन् कि, अनि उनीहरू चाहिँ है उनीहरू चाहिँ लरक्क लर्किँदछन् भने। तर है यो सामा वर्गमा पर्नेहरू चाहिँ कस्तो हुँदछन् त भन्दा, परमेश्वरको साँचो वचनका कुराहरू पाइ पाए पनि अब त्यसलाई चाहिँ व्यवस्था गर्ने, त्यो अनुरूप हिँड्न नखोज्ने। बुझ्दै हुनुहुन्छ? हो हेर्नुहोस् है, यो चाहिँ यो नै यो नै चाहिँ हामी अहिले कहाँ छौँ त भन्दा, यही फसलमा हामी छौँ। यदि हामीले परमेश्वरको वचनलाई, साँचो वचनलाई हामीले सुन्दछौँ भने यसलाई चाहिँ हामीले अपनत्व लिएर हामीले चाहिँ के गर्न जरुरी छ त भन्दा, यसरी नै गहुँ जस्तै हामी झुक्नु, सरेन्डर हुनु जरुरी हुँदछ। हेमेन, अब हेर्नुहोस् है त, यो त विशेषता भयो। अब यहाँ हेर्नुहोस् है त, अब यसको विषयमा अब यहाँ के भनेको छ त, गहुँ र सामाको। अब यहाँनिर चाहिँ अन्तसम्म चाहिँ के हुन दिउँ त भन्दाखेरि, यसलाई बस्न दिउँ हो, अनि अन्तमा चाहिँ अब के गर्ने हो त भन्दाखेरि, अन्तमा चाहिँ अब यहाँ कटनी गर्ने कुरा छ है। कटनी गर्ने कुरा हामी अघि भर्खर हामीले हेरिसकेका छौँ। अब यो समय भनेको चाहिँ के को समय हो त भन्दाखेरि, कटनीको समय हो। यसै कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ के गर्नु जरुरी छ त भन्दाखेरि, हामीले चाहिँ कटनी गर्ने हो। अब हामीले गएर चाहिँ छर्ने होइन, डाँडा पाखामा गएर होइन परमेश्वरको वचनका कुराहरू हामीले छर्ने होइन, यो समय भने कटनी हो। त्यो छरिसकेको डाँडा पाखा जता पनि छरिएको छ नि, हो ती छरिएकाहरूलाई चाहिँ अब के गर्ने हो त भन्दा, हामीले कटनी गर्ने समय हो। यसै कारणले गर्दाखेरि चाहिँ हेर्नुहोस् है, यो समयमा परमेश्वरको समय छ, त्यो समय अनुरूप चाहिँ हामीले काम गर्नुपर्ने हुँदछ है। रोप्ने समय कहाँबाट सुरु भयो त भन्दाखेरि है, यीशु ख्रिस्टले रोप्नु सुरु गर्नुभयो। त्यसपछि यीशु ख्रिस्टले आफ्नो चेलाहरूलाई भन्नुभयो, जाओ सारा संसारमा जाओ। उनीहरू गए, उनीहरूले रोप्न थाले, रोपे। तर अहिले हामी कहाँ छौँ त भन्दाखेरि, रोप्ने अवस्थामा छैनौँ, अहिले चाहिँ हामी कटनी गर्ने अवस्थामा छौँ। यसै कारणले गर्दा हामीले चाहिँ अहिले कटनी गर्ने हो। यसै कारणले गर्दाखेरि अब कटनी चाहिँ कसरी हुँदछ त भन्दाखेरि, प्रकाशको पुस्तकमा लेखिएको हामी पाउँदछौँ, जुन कुरा है 14, प्रकाश 14 को 14 देखि 16 हामी हेर्दछौँ भने चाहिँ त्यहाँनिर है कटनी गर्ने कुरा चाहिँ त्यहाँ लेखिएको हामी पाउँदछौँ। कटनी खेलले हुँदछ त भन्दा, हँसियाले चाहिँ भनेर यहाँ लेखिएको हामी पाउँदछौँ। यो हँसियालाई चाहिँ मैले यहाँनिर हेर्नुहोस् है, यहाँनिर चिन्ह लगाएको छु, मार्क गरेको छु हँसियाले। अब यो हँसिया भनेको चाहिँ के हो त हेर्नुहोस् है त, हँसिया भनेको के हो त, हँसियाले केलाई जनाउँदछ त बाइबलमा? हामीले तरवार, हैँसियालाई हामीले हेर्दछौँ भने यसले चाहिँ परमेश्वरको वचनलाई नै जनाउँदछ है। यहाँनिर त्यही एउटा मत्ती 10 को अध्यायमा हामीले हेर्छौँ भने उहाँले के भन्नुभयो, म चाहिँ तरवार चलाउन आएँ भनेर उहाँले भन्नुभएको छ हो। अनि हिब्रूको पुस्तकमा हामीले हिब्रू 4:12 हामीले हेर्दछौँ भने परमेश्वरको वचन चाहिँ दुई धारे तरवार भन्दा पनि के छ त भन्दा, एकदमै शार्पर, त्योभन्दा पनि एकदमै धारिलो छ भन्ने कुरा यहाँ गरिएको छ हो। जसरी यहुदी युगमा नि यीशु ख्रिस्टको वचनले त्यहाँ चाहिँ नाङ्लोको रूपमा त्यहाँ चलाइएको थियो, निफन्ने नाङ्लो भने यो यहुदी माफ गर्नु होला, सुसमाचारीय युगको कटनीमा पनि वचनलाई चाहिँ केले जनाइएको छ त भन्दाखेरि, यहाँ चाहिँ हँसिया तरवार भनेर यहाँ लेखिएको हामी पाउँदछ भने चाहिँ, यहाँ चाहिँ अब केले छुट्याउने गर्दछ त भन्दा, परमेश्वरको वचनले नै हो। बुझ्दै हुनुहुन्छ? परमेश्वरको वचनले नै चाहिँ छुट्टिन्छ। अब हेर्नुहोस् है त, यसरी चाहिँ के हुने भयो त भन्दाखेरि, फसल एउटा गहुँ र सामा चाहिँ के हुँदछ त भन्दाखेरि छुट्टिन्छ। अनि केले गर्दछ त, अब कटनी चाहिँ कसले गर्दछन् त भनेर यहाँ लेखिएको छ, पढिदिनुहोस् त विनोद ब्रदर।
मानिसका पुत्रले आफ्ना दूतहरू पठाउनेछन् अनि तिनीहरूले उनको राज्यबाट सबै ठेस पाउने कुराहरू र अधर्म गर्नेहरूलाई बटुल्नेछन् र
हजुर यति
तिनीहरूलाई
मात्रै
आगो हुन्छ हुन्छ
हजुर धन्यवाद। अब हेर्नुहोस् त 41 पदमा चाहिँ मानिसको पुत्रले चाहिँ कसलाई पठाउनुहुन्छ त भन्दा आफ्ना दूतहरू पठाउने छन् भनेर यहाँ लेखिएको हामी पाउँछौँ। अब यो दूत भन्ने बित्तिकै चाहिँ हामीलाई ओहो उहाँले त स्वर्ग दूतहरूलाई चाहिँ खटाउनु हुँदो रहेछ है कटनी गर्नको निम्ति चाहिँ भनेर हामीले है साधारणतया हामी यही बुझ्दै गरेका हुन्छौँ। तर बाइबलमा हामीले हेर्दछौँ भने यो दूत भनेको चाहिँ स्वर्गदूत मात्र नभइकन मानिसलाई पनि चाहिँ दूत भनिएको हामी पाउँदछौँ। अनि यो कन्टेक्स्टमा हामीले यहाँ हेर्दछौँ भने चाहिँ नि कटनी गर्नेहरू चाहिँ को हुन् त भन्दाखेरि उहाँको दूतहरू, उहाँको मेसेन्जर के, उहाँको समाचार सुसमाचार कुराहरू फैलाउने व्यक्तिहरू हो, उनीहरूलाई चाहिँ दूत भनेको हामी पाउँदछौँ। अब कतै छ त बाइबलमा? छ। कहाँ छ? आउनुहोस् हामी त्यो कुरालाई हेर्नेछौँ। मलाकी 2:7 सबैभन्दा पहिले मलाकी 2:7 हाम्रो बिना ब्रदरलाई पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु।
मलाकी 2:7 यहाँ यसरी लेखिएको छ, किनकि पुजारीका ओठहरूले ज्ञानको रक्षा गर्नुपर्छ र उसको मुखबाट मानिसहरूले व्यवस्था खोज्नुपर्छ, किनभने ऊ सेनाहरूको परमप्रभुको दूत हो।
हेर्नुहोस् त यहाँ को अरे पुजारीहरूको कुरा गरिएको छ। पुजारीहरूले के गर्नुपर्छ है? पुजारीहरूका ओठले चाहिँ परमेश्वरको ज्ञानको, हेर्नुहोस् त, ज्ञानको रक्षा गर्नुपर्छ, उसको मुखबाट चाहिँ व्यवस्थाका कुराहरू खोज्नुपर्छ भनिएको छ हो। व्यवस्थाका कुराहरू बोल्ने पुजारी हो, उनीहरूलाई चाहिँ के भनिएको छ? सेनाहरूको परमप्रभुको दूत हो, उनीहरू चाहिँ दूत हो। बुझ्दै हुनुहुन्छ? को दूत हो यहाँ लेखिएको छ हो, मानिसलाई भनेको नि यो स्वर्गदूतले, स्वर्गदूत जुन है स्वर्गमा स्वर्गबाट आउने दूतलाई भनेको हो र, होइन पुजारीहरू हो जो परमेश्वरको वचनका कुराहरू बोल्दछन् उनीहरूलाई यहाँ दूत भनेको हामी पाउँदछौँ। एउटा पद मात्र होइन, धेरै पदहरूमा हामी त्यो कुरा पाउँदछौँ। 2 कोरिन्थी 8:23 पढिदिनुहोस् त।
2 कोरिन्थी 8:23 होइन,
हजुर हजुर
कसैले तितसको विषयमा सोच्छ भने उनी मेरा सहभागी र तिमीहरूको सम्बन्धमा मेरो सहकर्मी हुन् अथवा हाम्रा भाइहरूको विषयमा सोधिन्छ भने तिनीहरू मण्डलीहरूका दूतहरू र ख्रिस्टको महिमा हुन्।
मण्डलीहरूका निम्ति के हुन्? मण्डलीहरूका दूतहरू, दूत भनेको चाहिँ यहाँ विनोद ब्रदर दूत भनिएको छ। कसलाई भनिएको छ त भन्दा यहाँ कसको विषयमा कुरा भएको छ? कसैले तितसको विषयमा सोध्छ भने, तितसको कुरा हुँदैछ भने होइन, उनी मेरा सहभागी र तिमीहरूको सम्बन्धमा मेरा सहकर्मी हुन् अथवा हाम्रा भाइहरूको विषयमा सोधिन्छ भने उनीहरू चाहिँ मण्डलीका दूतहरू हुन्। भाइहरू अपोस्टल्स प्रेरितहरू चाहिँ को हुन् त? मण्डलीका दूतहरू हुन् भनेर चाहिँ यहाँ लेखिएको हामी पाउँदछौँ। भनेपछि मानिसहरूलाई चाहिँ है, मानिसलाई पनि चाहिँ के भनिएका छन् त भन्दा, जसले परमेश्वरको वचनलाई फैलाउँदछ हो, यी व्यक्तिहरूलाई, परमेश्वरको वचनका कुराहरू बोल्ने व्यक्तिहरूलाई बाइबलले दूत भनेर भनेको हामी पाउँदछौँ। आज फिलिपीमा पनि त्यही कुरा लेखिएको छ जुन म तपाईँलाई पढेर सुनाउन चाहन्छु। 2:25 तरै पनि मैले एपाफ्रोडिटसलाई तिमीहरू कहाँ पठाइदिनु आवश्यक ठाने, जो मेरा भाइ, सहकर्मी र सङ्घी सिपाही हुन्, तर तिमीहरू कहाँ चाहिँ दूत र मेरो खाँचोमा सेवा गर्ने सेवक हुन्। तिमीहरूका चाहिँ दूत हो भनेर लेखिएको हामी पाउँदछौँ। हेर्नुहोस् है, मानिसलाई पनि यहाँनिर दूत भनेको हामी पाउँदछौँ। अनि यो कटनी गर्ने चाहिँ के हो त भन्दाखेरि नि, को द्वारा हुँदछ त भन्दाखेरि परमेश्वरकै वचन बोल्ने परमेश्वरको साक्षीहरूद्वारा नै कटनी चाहिँ हुँदछ। बुझ्दै हुनुहुन्छ? हो, यो चाहिँ अहिले हामी यही समयमा छौँ। अनि यो चाहिँ के भइराखेको छ त भन्दा, अहिले कटनी भइराखेको छ है, कटनी भइराखेको छ। अनि सङ्ख्या चाहिँ अहिले पनि के छ त भन्दाखेरि, सङ्ख्या जुन सङ्ख्याको विषयमा हामीले, मण्डलीको विषयमा हामीले अध्ययन गरिसकेका छौँ, अनि त्यो यो गहुँ एकदमै पक्का गहुँ है, पक्का गहुँ चाहिँ नि 1,44,000 हो, अनि यो यही 1,44,000 को चाहिँ के भइराखेको छ त भन्दा यो समयमा चाहिँ कटनी भइराखेको छ। अब यो चाहिँ थियो हाम्रो दोस्रो कटनी, जुन चाहिँ यो सुसमाचार युगमा हुने कटनी। अब तेस्रो छ, तेस्रो चाहिँ के हो त भन्दा सहस्राब्दी युग, होइन, 1,000 वर्षको राज्य ख्रिसको हो। यहाँ पनि के हुनेवाला छ त भन्दाखेरि यहाँनिर पनि कटनी हुँदछ। अब यसको विषयमा कहाँ लेखेको हामी पाउँदछौँ त भन्दाखेरि मत्ती 25:31-41 हामी लेखेको पाउँदछौँ। विनोद ब्रदरलाई चाहिँ म कहाँदेखि भने 33 पददेखि पढिदिनु न, म अनुरोध गर्न चाहन्छु। होइन, 32 पददेखि है, 32 पद, 32:41।
हुन्छ। 32, अनि सबै जातिहरू उनको सामु भेला गरिनेछन्, अनि जसरी गोठालोले आफ्ना भेडाहरू बाख्राहरूबाट अलग पार्दछ, त्यसरी नै उनले तिनीहरूलाई एकअर्कादेखि अलग पार्नेछन्। 33, अनि उनले भेडाहरू चाहिँ आफ्नो दाहिने हातपट्टि, तर बाख्राहरू चाहिँ देब्रे हातपट्टि राख्नेछन्। तब राजाले आफ्ना दाहिने हातपट्टि हुनेहरूलाई भन्नेछन्, मेरा पिताका धन्य जनहरू हो, आओ संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार पारिएका राज्यका अधिकारी हो। 35, किनभने म भोकाएको थिएँ र तिनीहरूले मलाई खान दियो, म तिर्खाएको थिएँ र तिनीहरूले मलाई पिउन दियो, र म परदेशी थिएँ र तिनीहरूले मलाई भित्र लग्यो। 36, म नाङ्गो थिएँ र तिनीहरूले मलाई वस्त्र पहिराइदियो, म बिमारी थिएँ र तिमीहरूले मलाई भेट्न आयो, म झ्यालखानामा थिएँ र तिमीहरू म कहाँ आयो। 37, तब ती धर्मी जनहरूले उहाँलाई यसो भन्दै जवाब दिनेछन्, हे प्रभु, हामीले तपाईँलाई कहिले भोकाएका देख्यौँ र खुवायौँ, वा तिर्खाएका देख्यौँ र पिउन दियौँ? 38, हामीले तपाईँलाई कहिले परदेशी देख्यौँ र भित्र लग्यौँ, वा नाङ्गै देख्यौँ र वस्त्र पहिरायौँ? 39, अथवा हामीले तपाईँलाई कहिले बिमारी देख्यौँ अथवा झ्यालखानामा देख्यौँ र हामी तपाईँ कहाँ आयौँ? 40, अनि राजाले जवाब दिएर तिनीहरूलाई भन्नेछन्, म तिमीहरूलाई साँचो भन्दछु, मेरा यी भाइहरूमध्ये सानो भन्दा सानो एकजनालाई तिनीहरूले जे जति गर्यो त्यो तिमीहरूले मलाई नै गर्यो। त्यसपछि तिनले ती देब्रे हातपत्ती हुनेहरूलाई पनि भन्नेछन्, हे श्रापितहरू हो, मदेखि यस अनन्त आगो भित्र गइहाल, जुन आगो शैतान र त्यसका दूतहरूका निम्ति
तयार पारिएको छ। हुन्छ, धन्यवाद। अब हेर्नुहोस् है त, यहाँनिर चाहिँ नि है सहस्राब्दी युगमा हुने कटनीको विषयमा लेखिएको हामी पढ्दछौँ, अनि यो पनि एउटा दृष्टान्त नै हो। अब हेर्नुहोस् है त, यहाँनिर हामीले हेर्दछौँ भने चाहिँ यहाँ के लेखिएको छ त, भकाएको थिए, खान दियो, तिर्खाएको थिए, हेर्नुहोस् त, तिमीहरूले मलाई पिउन दियो, परदेशी थिए, म नाङ्गो थिएँ, हो, त्यसपछि झ्यालखानामा थिएँ, सबै कुराहरूमा चाहिँ तिमीहरूले मलाई के गर्यौ त भन्दाखेरि है नाङ्गो हुँदा वस्त्र पहिराइदियो, झ्यालखानामा हुँदा मौका आयो, भेट्न आयो, यी सबै कुराहरू भनेर यहाँ भनेको हामी पाउँदछौँ। अनि यसै भएको कारणले गर्दाखेरि चाहिँ के सोचमा आउँदछ र के भन्ने गरिँदछ त भन्दा यो वचनलाई चाहिँ नि अहिले यही समयमा हो भनेर चाहिँ नि विभिन्न थरीका चाहिँ नि सेवकायहरू निस्किराखेको हामी पाउँदछौँ। जस्तै के सेवकाय त भन्दाखेरि चिल्ड्रेनको चिल्ड्रेन होम सेवकाय है, क्रिस्चियनहरूले चाहिँ के गरिराखेका छन् त, ठुल्ठुलो चिल्ड्रेनहरूलाई चाहिँ ओहो बाइबलले त भनेको छ है, त्यस भए त के गर्नुपर्छ, हामीले यो चाहिँ सेवकाय गर्नुपर्छ भनेर गरिएको हामी पाउँदछौँ। जे त्यही भएर जेल मिनिस्ट्री हामी देख्दछौँ, जेलको सेवकाय गर्ने, फुड मिनिस्ट्री, फुड है खानेकुराहरू दिने, होइन, यस्तो यस्तो मिनिस्ट्रीहरू चाहिँ नि गरिराखेको हामी देख्दछौँ। तर हामीले हेर्दछौँ भने यो कन्टेक्स्टलाई हामीले हेर्दछौँ भने यो कहिले हुने हो त, यो कहिले गर्ने हो त, पढिदिनुहोस् त विनोद ब्रदर 31 पद।
मत्ती 25:31, तर जब मानिसहरूका पुत्र आफ्नो महिमामा आउनेछन् र सबै पवित्र दूतहरू पनि उनको साथमा आउनेछन्, तब उनी आफ्नो महिमाको सिंहासनमा बस्नेछन्।
हो हेर्नुहोस् त यी सबैहरू त्यस पश्चात मात्रै अघि जति पनि कुराहरू हामीले पढ्यौँ नि 31 पदमा के लेखेको छ त ती सबै कुराहरू त्यस पश्चात हुने कुरा हो कि 31 पद पश्चात अब 31 पदमा के लेखेको छ तर जब मानिसका पुत्र आफ्नो महिमामा आउने छन् र सबै पवित्र दूतहरू अब यो पवित्र दूतहरू को हुन् त भन्दाखेरि यीशु ख्रिस्ट मानिसका पुत्र भनेको यीशु ख्रिस्ट र पवित्र दूत भनेको उहाँको मण्डली हो आउने छन् भनेको के हो त भन्दा यो चाहिँ उहाँको दोस्रो आगमनमा जब आउँदछन् होइन हो त्यस पश्चात मात्रै चाहिँ उहाँ सिंहासनमा बस्नुहुनेछ मण्डली र यीशु ख्रिस्ट हो त्यस पश्चात मात्रै जुन हामीले पढ्यौँ नि 32 पद 33 पद 34 पद अघि 41 पदसम्म हामीले हेऱ्यौँ नि त्यो कुरा चाहिँ त्यस पश्चात मात्रै हुने हो कि यसै कारणले गर्दाखेरि हामीले यो कुन युगको कटनी भनेर हामीले हेऱ्यौँ सहस्राब्दी युगको यो भनेको 1000 वर्षमा हुने कटनी हो कि बुझ्दै हुनुहुन्छ यो अहिलेको समयमा हुने होइन अहिले गर्ने होइन तर त्यो समयमा हुने हो यो भनेको जब यीशु ख्रिस्टको दोस्रो आगमन हुँदछ यसै कारणले गर्दा हामी टाइटलमै पनि हामीले हेर्दछौँ भने 31 को माथि प्रभु यीशु फेरि आउनुहुँदा सबै जातिहरूको न्याय हुनेछ हेर्नुहोस् है प्रभु यीशु फेरि आउनुहुँदाखेरि यो उहाँको दोस्रो आगमनमा दोस्रो आगमन पश्चात जब उहाँ सिंहासनमा है मण्डलीको सङ्ख्या पुरा भइसकेको हुनेछ है यीशु ख्रिस्ट शिर हुनुहुन्छ उहाँको मण्डली शरीर हुन् दुवै सबै एक भइसके पश्चात उहाँको राज्यमा चाहिँ यो कटनी हुने हो बुझ्दै हुनुहुन्छ अब हेर्नुहोस् है यहाँनिर अब यहाँ पनि के चलाइएको छ त भन्दाखेरि नि भेडा र बाख्राको कुरा गरिएको छ हो भेडाहरू बाख्राहरूबाट अलग भेडा बाख्रा अब हामीले पहिलो यहुदी युगमा हामीले के कुरालाई हेऱ्यौँ यहुदी युगमा पनि त्यही थियो है यहुदी युगमा चाहिँ के थियो दुई दुईवटा कुरा क्या दुईवटा 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 कुरा हामी देख्न पाउँदछौँ यहुदी युगमा हामीले हेऱ्यौँ चाहिँ गहुँ र भुस छुटाउने कुरा थियो हो गहुँ र भुस हामीले हेऱ्यौँ भने सुसमाचार युगको कुरामा हामीले के हेऱ्यौँ त दुइटै कुरा थियो त्यहाँ पनि गहुँ र सामा अब हेर्नुहोस् है यहाँनिर अब मिलेनियल एजमा मिलेनियल भनेको सहस्राब्दीको युगमा चाहिँ यहाँ के कुरा गरिएको छ भेडा र बाख्राबाट अलग पारिने कुरा हेर्नुहोस् है दुईवटा 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 कुरा गरिएको हामी पाउँदछौँ अब हेर्नुहोस् है भेडालाई चाहिँ उहाँले आफ्नो दाहिने हातपट्टि राख्नुहुँदछ र बाख्रालाई चाहिँ देब्रे हातपट्टि राख्नुहुनेछ भनेर चाहिँ यहाँ लेखेको हामी पाउँदछौँ अब हेर्नुहोस् है अनि यसरी अनि अरू अर्को के लेखेका छन् त लेखेको हामी पाउँदछौँ त भन्दा दाहिने हातपट्टि हुनेहरूलाई चाहिँ उहाँले के भन्नुहुन्छ त भन्दा मेरा पिताका धन्य जनहरू आओ हो संसारको उत्पत्तिदेखि तिमीहरूको निम्ति तयार पारिएको राज्यको हकदारहरू तिमीहरू हौ भनेर चाहिँ यहाँ भनेको हामी पाउँदछौँ भने जो चाहिँ देब्रे हातपट्टि छन् हो त्यो भनेको बाख्राहरू बाख्रालाई चाहिँ के भनेको छ तिमीहरू चाहिँ श्रापितहरू अब अनन्त आगोमा गइहाल जुन आगो चाहिँ शैतान र त्यसका दूतहरूका निम्ति तयार पारिएको छ भनेर यहाँ लेखेको हामी पाउँदछौँ अब यहाँनिर हेर्नुहोस् है यहाँनिर हामीले यो अनन्त आगो जुन यो भनेको छ नि यी सबै कुराहरूलाई चाहिँ हामीले शाब्दिक रूपमा लिनु हुँदैन किनभने अनन्त आगो भन्ने कुरालाई आगोलाई हामीले शाब्दिक रूपमा हामीले लिन्छौँ भने त्यसो भए शाब्दिक रूपमा यहाँ चलाएको भेडा बाख्रा पनि साँच्चीकै भेडा नै हो साँच्चीकै बाख्रा नै हो बुझ्दै हुनुहुन्छ हो यसै कारणले गर्दाखेरि चाहिँ यो चाहिँ शाब्दिक रूपमा चलाइएको होइन यो चाहिँ सबै के हो त भन्दा यो चाहिँ दृष्टान्त हो दृष्टान्तको त अर्थ हुन्छ हामीले हेरेका छौँ त्यसो भए अब भेडाले एउटा समूह एउटा है समूहलाई जनाउँदछ भने एउटा अनि त्यसपछि बाख्राले पनि के गर्दछ त भन्दा एउटा समूहलाई जनाउँदछ अब भेडा कहाँ जान्छ होइन दाहिने हाततर्फ जान्छ भने यी सबैको चाहिँ के छ त अर्थहरू छन् अब यी कुरा हामीले बुझिसकेपछि अलिकति भेडा र बाख्राको हामी अलिकति विशेषतालाई हेरौँ भेडा चाहिँ कस्तो हुन्छ त भन्दा एकदमै अलिक सोझो नम्र स्वभावको देखिँदछ भने बाख्रा चाहिँ कस्तो हुँदछ त भन्दाखेरि बाख्रा चाहिँ नि एकदमै अलिकति हेर्दैखेरि होइन उसको स्वभाव चाहिँ अलिक जर्रो स्वभावको हुँदछ क्या भेडा हिँड्दै गर्दाखेरि ऊ चाहिँ एकदमै निहुरेर होइन हिँड्दछ अनि बाख्रा चाहिँ ऊ गर्दै गर्दा पनि पुरै टाउको ठाडो बनाएर खिटिखिटी खिटिखिटी गर्दै होइन यताउता हिँड्दै यसरी हिँड्दछन् कि हो यो भन्नुको मतलब के हो त भन्दा भेडाले चाहिँ एकदमै नम्रतालाई जनाउँदछ बाख्राले चाहिँ अलिकति है खस्रोपन अलिकति है स्टबनलाई चाहिँ जनाउँदछ क्या यसै कारणले गर्दा हेर्नुहोस् है त अब यहाँनिर पनि दुईवटा कुरामा चाहिँ विभाजित हुनेवाला छ एउटा भेडा अर्को चाहिँ बाख्रा बुझ्दै हुनुहुन्छ अनि भेडा र अब भेडालाई चाहिँ दाहिने हातमा राखिनुको अर्थ के हो त? दाहिने हातले चाहिँ के त भन्दा परमेश्वरको फेभरलाई जनाउँदछ है, भनेपछि देब्रे हातले चाहिँ परमेश्वरको डिसफेभरलाई जनाउँदछ। त्यसो हो भने यो कटनीमा है असल फल चाहिँ को हुने भयो त भन्दा बाख्राहरू हुने भयो, ए माफ गर्नु होला, भेडाहरू हुने भयो है। बुझ्दै हुनुहुन्छ? यो पनि दुईवटा समूह हेर्नुहोस् है, त्यहाँ पनि दुईवटा है समूहहरू हुनेछन् भनेर चाहिँ यहाँ यसरी यहाँ देखाएको हामी पाउँदछौँ। अब यति कुरा बुझिसकेपछि चाहिँ अब के हुँदछ त भन्दा उनीहरूको हेर्नुहोस् त जति पनि आदमदेखि होइन यीशु ख्रिस्टको दोस्रो आगमनसम्म होइन उहाँको राज्य हजार वर्षको राज्यको सम्म जति पनि मानिसहरू मरेका छन् वर्ल्ड अफ म्यानकाइन्ड है मानव जातिहरू, उनीहरू सबैजना चाहिँ पालै पालो के हुनेछन् त भन्दाखेरि उठ्नेछन्। जुन कुरा हामीले हेरिसक्यौँ आदममा, आदममा सबै मर्छन् भने ख्रिस्टमा चाहिँ के हुनेछन्? सबै जिउँदो पारिनेछन् भनेर हामीले हेरिसकेका छौँ नि। हो त्यो समयमा हेर्नुहोस् त, अनि यसै त्यो समयमा चाहिँ कटनी हुन्छ क्या, अनि त्यो समयमा अब के हुनेछ त भन्दा उनीहरू उठ्नेछन् है, पालै पालो उनीहरू उठ्नेछन्। सबैको उठ्ने क्रमहरू छ, हामीले हेरिसकेका छौँ त्यो पनि क्रम छ भनेर। उनीहरू पनि सबै वर्ल्ड अफ म्यानकाइन्ड सबै मानिसहरू पनि उठ्नेछन्, अनि त्यो समयमा चाहिँ उनीहरू के हुनेछन्? जस्तो स्वभावमा उनीहरू है उनीहरू मरेका थिए, उनीहरू त्यस्तै स्वभावमा चाहिँ के हुनेछन्? बिउताइने छन्। अनि त्यो समयमा जब उनीहरू भोकाउँदछन् नि, हो त्यो समयमा चाहिँ परमेश्वरको वचन चाहिँ के गरिदिनेछन् त भन्दा उनीहरूलाई चाहिँ खुवाइनेछ। अब यो भोक चाहिँ साँच्चीकै शाब्दिक भोकको कुरा गरिएको होइन कि है, यो खुवाउने कुरा चाहिँ के हो त भन्दा परमेश्वरको वचन खुवाउने कुरा हो यो। अनि तिर्खाएको बेलामा हेर्नुहोस् त, तिर्खा परमेश्वरको राज्यमा साँच्चीकैको पानी साँच्चीकैको खाना को चाहिँ के हुने छैन त भन्दा त्यहाँ अभाव हुने छैन कि, बुझ्दै हुनुहुन्छ? तर यो यो भोकको कुरा पानीको कुराले चाहिँ के परमेश्वरको वचनलाई नै जनाउँदछ। हामीले ट्याबर्नेकल माफ गर्नु होला, हामीले ट्याबर्नेकल त अध्ययन गरेको गरेको छ जस्तो लाग्यो, ए हामीले गरिसक्यो है। त्यहाँनिर पनि हामी निवास स्थानको विषयमा हामीले हेर्दै गर्दा पनि त्यहाँ हेरेका थियौँ है, पानीले चाहिँ कसलाई जनाउँदछ? परमेश्वरको वचनलाई भनेर यहाँ लेखिएको छ। अब यहाँ प्रकाशकै पुस्तकमा हामी हेर्छौँ भने जीवनको पानी हो, परमेश्वरको वचनका कुरा गरिएको हो कि, हो उनीहरू चाहिँ तिर्खाएकाहरूलाई चाहिँ है त्यो कुराहरू चाहिँ खुवाइन्छ। अनि हेर्नुहोस् है अर्को कुरा के छ त भन्दाखेरि उनीहरू चाहिँ अब नाङ्गा थिए भनेको छ नि, नाङ्गा। अब यो नाङ्गो भनेको चाहिँ कस्तो त भन्दाखेरि यो चाहिँ है उनीहरूले चाहिँ पापमय अवस्थामा नै येशु ख्रिस्टलाई विश्वास नगरिकन नै हो उनीहरू चाहिँ के भएका थिए त भन्दाखेरि प्राण त्यागेको कारणले गर्दाखेरि उनीहरूलाई चाहिँ धार्मिकताको वस्त्र पहिराउनु पर्ने जरुरत हुँदछ क्या, बुझ्दै हुनुहुन्छ? जुन कुरा चाहिँ कहाँ लेखेको हामी पाउँदछौँ त भन्दाखेरि यसैयाको पुस्तकमा, कहाँनिर? यसैयाको पुस्तकमा हेर्नुहोस् त, उहाँले मलाई उद्धारका वस्त्रहरू पहिराइदिनु भएको छ, उहाँले मलाई धार्मिकताको पोसाकले ढाक्नु भएको छ। केले? उद्धारको वस्त्र धार्मिकताको पोसाकले, बुझ्दै हुनुहुन्छ? अनि यो चाहिँ नि साँच्चीकैको वस्त्र नभइकन यो चाहिँ धार्मिकताको वस्त्र पहिराइदिने काम हो है, बुझ्दै हुनुहुन्छ? अनि अर्को यहाँ के लेखिएको छ त अर्को, अनि अर्को हामीले हेर्दछौँ भने चाहिँ अब यहाँ जेलको कुरा गरिएको छ हेर्नुहोस् है, जेलको कुरा गरेको छ। अब यो जेलखाना चाहिँ कस्तो हो त भन्दा पापमय अवस्थामा भएको के, पापमय अवस्थामा हुँदछन् र अनि अनि पापमय अवस्थाबाट चाहिँ उनीहरूलाई चाहिँ निक्लिन चाहिँ सहायता गर्ने हो, बुझ्दै हुनुहुन्छ? अब यो त नि हामीले धेरै अगाडि धेरै उसहरूमा पनि हामीले अरू पाठहरूमा पनि हामीले हेरिसकेका छौँ, अध्ययन हामीले गरिसकेका छौँ होइन, धेरै कुराहरूमा हामीले अध्ययन गरिसकेका छौँ। अब हेर्नुहोस् है, अब यो झेलखानाबाट निकाल्ने काम यी सबै कुराहरू चाहिँ त्यो समयमा हुनेछ क्या, अनि त्यो समयमा हुँदै गर्दाखेरि चाहिँ नि अब हेर्नुहोस् त, ज जसले चाहिँ परमेश्वरको वचनका कुराहरूलाई हेर्नुहोस् त उनीहरूले पानी पिउँछन्, धार्मिकताको वस्त्र पहिरिन्छन्, सबै कुराहरू गर्छन्, उनीहरू चाहिँ के हुनेछ त भन्दाखेरि दाहिने हातमा जानेछन्, उनीहरूले चाहिँ भेडा भनेर भनिनेछ हो, र जसले चाहिँ के गर्दैनन् त भन्दाखेरि नि विश्व त्यो समयमा पनि हेर्नुहोस् है, त्यो समयमा पनि उनीहरूलाई चाहिँ दिँदा दिँदा पनि धार्मिकताको वस्त्र पहिराउनको निम्ति दिँदा दिँदा सबै कुराहरू है वचनका कुराहरू दिँदा दिँदाखेरि पनि उनीहरूले मान्दैनन् भने उनीहरूलाई चाहिँ उनीहरू चाहिँ कहाँ जान्छन् त भन्दा अनन्त आगोभित्र चाहिँ हालिदिनु हुन्छ। अब यो अनन्त आगो भने के हो त भन्दाखेरि, प्रकाश 20:14 प्रश्न लेखिएको छ, यी आगोको तालभित्र फ्याँकिए त्यो दोस्रो मृत्यु हो। भन्नुको मतलब यो चाहिँ दोस्रो मृत्यु हो, बुझ्दै हुनुहुन्छ? दोस्रो मृत्युमा चाहिँ जानेछन्, त्यस पश्चात भनेको उनीहरूको कहिले पनि अब के हुँदैन, बौरी उठाइ हुँदैन, है, बौरी उठाइ हुँदैन, र उनीहरू चाहिँ अनन्त मृत्युमा जानेछन्, मृत्युमा जानेछन्, दोस्रो मृत्युमा जानेछन्। तर भेडा वर्गहरू चाहिँ के हुनेछन् त भन्दाखेरि, उनीहरूले चाहिँ हेर्नुहोस् त, दाहिने हातपट्टि बस्नेहरूले चाहिँ उनीहरूले राजाहरू हुनेछन्, उनीहरूले अधिकारीहरू हुनेछन्। त्यो समयमा चाहिँ उनीहरूले अधिकारहरू जमाउनेछन्, है, जुन आदमलाई चाहिँ परमेश्वरले बनाउनु हुँदा राजा बनाउनु भएको थियो नि, होइन? हो, त्यस्तै सिद्धतामा उनीहरू जानेछन् र उनीहरू चाहिँ यी पृथ्वीको राजाहरू उनीहरू हुनेछन्। हो, यसरी चाहिँ हेर्नुहोस् त, यहुदी युगमा यहुदीहरूको चाहिँ फसल कटनी भएको हामी देख्न पाउँदछौँ सुसमाचार युगमा मण्डलीको, र सहस्राब्दी युगमा चाहिँ कसको त भन्दाखेरि सारा मानव जातिको चाहिँ यसरी कटनी हुनेछ। अनि यो चाहिँ यही नै चाहिँ के हो त भन्दाखेरि, 3 कटनीहरू हुन्, बुझ्दै हुनुहुन्छ? यी सबै कुराहरू चाहिँ संसारको अन्त, यानि कि युगको अन्तमा हुनेछ। विश्वास गर्दछु तपाईँहरूले पाठलाई बुझ्नु भएको छ, अनि आजको वचनलाई म यही राख्न चाहन्छु। परमेश्वरले उहाँको वचनमा आशिष थपिदिनु भएको हुन्।